नमस्कार, फ्रिडम चौतारी पडकास्टको 113 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दाहाल। आज सेप्टेम्बर 28 अर्थात् सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय दिवस। सूचनाको पहुँचसँगै सशक्त, सबल र प्रभावकारी बनाउँ र बनाऊ भन्ने नारासहित आज यो दिन विश्वभर मनाइँदैछ। आज यस अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा फ्रिडम फोरमले सूचनाको हक सम्बन्धी एउटा विशेष पडकास्ट तयार पारेको छ। यसमा फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल, कार्यक्रम संयोजक नारायण घिमिरे र विवेकशील पार्टीका सदस्य तथा सूचनाको हकका अभियन्ता शशि विक्रम कार्की हुनुहुन्छ। सुनौ सूचनाको हक सम्बन्धी तयार पारिएको उक्त छलफल आजको पडकास्टमा।
नमस्कार, आज 28 सेप्टेम्बर 2021 सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस अर्थात् युनिभर्सल एक्सेस टु इन्टरनेसनल डे फर युनिभर्सल एक्सेस टु इन्फर्मेसन। हामीले नेपालीमा सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस भन्छौँ र हामी यसलाई मनाउन गइरहेका छौँ। यो दिनलाई सम्झेर यो दिन मनाउने क्रममा हामी एउटा विशेष पडकास्ट तयारी गर्दैछौँ र यसका विभिन्न विषयहरू सूचनाको हकका अन्तर्राष्ट्रिय प्र्याक्टिसदेखि लिएर राष्ट्रिय स्तरमा भएका विभिन्न नीतिगत अभ्यास र त्यसपछि वकालतकर्ता, त्यसपछि सूचनाको हकका अभियन्ताहरूसँग गफ गर्ने, छलफल गर्ने, अनुभव सुन्ने सुनाउनेको एउटा क्रम नै हो आजको यो पडकास्ट पनि त्यही कुरामा विषयमा केन्द्रित छ। विषयको उठान गरिदिन हुनको लागि म फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल सरलाई यो अन्तर्राष्ट्रिय दिवस तथा सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस कसरी सुरु भयो केही उठान गरिदिनु हुन, बताइदिनु हुनको लागि अनुरोध गर्छु।
सर्वप्रथम त धन्यवाद छ नारायणजी, सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा हामीले यो छलफल गर्दैछौँ र यो अवसरमा म सबै श्रोताहरूलाई, सबै साथीहरूलाई, सूचनाको हकको अभियानमा जुट्नुभएका सबै व्यक्तित्वहरूलाई धेरै धेरै शुभकामना र बधाई ज्ञापन गर्दछु। यो सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस हामी जस्तै नागरिक समाजका विभिन्न अभियानकर्मीहरू र सङ्घ संस्थाहरूको पहलमा 2002 सुरु भएको हो। आजभन्दा 20 वर्ष पहिला स्पेनमा भेला भएका सूचनाका हकका सम्पूर्ण अभियानकर्मी साथीहरूको एउटा भेलापछि यसलाई एउटा अन्तर्राष्ट्रिय दिवसको रूपमा सुरु गरौँ भनेर यसलाई थाहा दिवस, राइट टु नो डे, इन्टरनेसनल राइट टु नो डेको रूपमा यसलाई सुरु गरियो। पछि यसलाई कतिपयले राइट टु इन्फर्मेसनको इन्टरनेसनल डे पनि भनेर मनाइयो, कतिले यसलाई एक्सेस टु इन्फर्मेसन डे भनेर पनि मनाइयो। फरक फरक नाममा मनाइए पनि मूल उद्देश्य राइट टु नो, थाहा पाउने अधिकारलाई प्रवर्धन गर्न नागरिक समाजको पहलमा 2002 यो दिवस मनाउन सुरु गरियो र यसलाई संस्थागत गर्ने क्रममा 2012 संयुक्त राष्ट्रसङ्घको युनेस्को भन्छौँ हामी यसले, जसले चाहिँ शैक्षिक, वैज्ञानिक, सांस्कृतिक र यो सूचनाको अधिकार, मिडियाको अधिकार लगायतका पक्षहरूमा संयुक्त राष्ट्रसङ्घको तर्फबाट काम गर्ने निकाय हो, त्यो निकायको साधारण सभाले यसलाई रिकग्नाइज गर्यो। सिभिल सोसाइटीले विश्वभरि हरेक 28 सेप्टेम्बरको दिन मनाउने गरेको सूचनाको दिवसलाई उसले रिकग्नाइज गर्यो र त्यहाँ यो छलफल अगाडि बढ्दै जाँदाखेरि 2016 आएर युनेस्को जनरल एसेम्ब्लीले पनि यसलाई एडप्ट गर्यो र 2015 भएको त्यसको कन्फरेन्सले, जसलाई हामी निर्णय नम्बर 57 भन्छौँ, यो युनेस्को साधारण सभाको निर्णय नम्बर 57 संयुक्त राष्ट्रसङ्घका सबै देशहरूले राज्य तहबाटै सूचनाको हकको दिवस मनाउने र त्यसलाई एउटा राइट टु नो डेको रूपमा मनाउने भनेर त्यसले अनुमोदन गर्यो र पछि यसलाई अझै ठुलो प्लेटफर्ममा लाने क्रममा चाहिँ संयुक्त राष्ट्रसङ्घको साधारण सभा, जसलाई हामी युनाइटेड नेसन्स जनरल एसेम्ब्ली भन्छौँ, त्यसले 2019 आएर चाहिँ यो दिनलाई एउटा नयाँ नामाकरण गर्यो, इन्टरनेसनल डे फर युनिभर्सल एक्सेस टु इन्फर्मेसन भनेर। सूचनाको अधिकारको एउटा चाहिँ सर्वव्यापी पहुँच सुनिश्चित गर्ने दिनका रूपमा यसलाई परिभाषित गर्यो र त्यसलाई चाहिँ विश्व दिवसको रूपमा मनाउन संयुक्त राष्ट्रसङ्घले आग्रह र अनुमोदन गर्यो। यसरी बिस्तारै यो दिन चाहिँ संस्थागत हुँदै आएको छ र यसको मूल उद्देश्य भनेको सूचनाको हकको बारेमा जागरणहरू सिर्जना गर्नु, सूचनाका हकका एउटा रचनात्मक अभियानहरू सुरु गर्नु र सूचनाको हकलाई सम्मान गर्नु राज्यको कर्तव्य हो र त्यसलाई संरक्षण गर्नु प्रत्येक राज्यको कर्तव्य हो र राज्यले आफ्ना यो यसलाई एउटा बेसिक ह्युमन राइट्स आधारभूत नागरिक अधिकारको रूपमा यसलाई संरक्षण दिनुपर्छ, प्रवर्धन गर्नुपर्छ र यसबाट एउटा हामीले खोजेको जस्तो खुला पारदर्शी जवाफदेही उत्तरदायी शासन प्रणालीहरू प्रवर्धन गर्न र मानिसहरूलाई आफ्नो अरू अधिकारहरू प्राप्त गर्नको लागि एउटा सशक्त बनाउने आधारभूत अधिकार पनि यो भएको हुनाले राज्यले नै यसलाई प्रवर्धन गर्नुपर्छ भनेर संयुक्त राष्ट्रसङ्घले यो दिवसलाई मनाउन यसलाई सबै मेम्बर कन्ट्रीहरूलाई आह्वान गर्यो। अहिले चाहिँ यो विभिन्न तहमा यो दिवस मनाइन्छ, संयुक्त राष्ट्रसङ्घको तहमा पनि मनाइन्छ, राज्यहरूले पनि फरक फरक कार्यक्रमहरू गरेर विभिन्न देशहरूले आफ्नो ढङ्गले पनि यो दिवसलाई मनाउँछन् र सिभिल सोसाइटीले पनि आफ्नो ढङ्गले यसलाई मनाइन्छ र यसलाई कसैले तपाईँले भन्नुभएको जस्तो इन्टरनेसनल डे फर युनिभर्सल एक्सेस टु इन्फर्मेसन डेको रूपमा पनि सेलिब्रेसन गर्छन्, कसैले यसलाई राइट टु नो डेको रूपमा पनि सेलिब्रेसन गरिरहेका छन् र कतिपयले एक्सेस टु इन्फर्मेसन डेको रूपमा पनि यसलाई गरेका छन्। यसको सार के हो भने थाहा पाउनु अथवा सूचनामा सर्वव्यापी पहुँच स्थापित हुनु अथवा सूचनाको पहुँच एउटा विश्वव्यापी रूपमा नै यो अविभाज्य कुरा हो भनेर भन्नु सारमा एउटै कुरा हो र हामीले पनि यो दिवसलाई 2007 निरन्तर रूपमा नेपालमा मनाउँदै आएका छौँ। 2006 नै यो दिवसलाई नेपालमा हामीले सुरु गरेका हौँ र 2007 हाम्रो संस्था फ्रिडम फोरमले यसलाई एउटा राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ र पछि गएर यसलाई राष्ट्रिय सूचना आयोग गठन भयो 2008। त्यसपछि त्यो आयोगले पनि यसलाई एउटा दिनको यो राष्ट्रिय दिनको रूपमा मनाउँदै आएको छ र कहिलेकाहीँ सूचनाको हकको यो अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा हाम्रो प्रधानमन्त्रीको तहबाट सरकारको प्रमुखको तहबाट पनि विभिन्न किसिमको शुभकामना र प्रतिबद्धताहरू आउने गरेको छ, कहिले आउँदैन यो नियमित हुन सकिरहेको छैन र सारमा सेप्टेम्बर 28 एउटा खुसीको दिन हो, सूचनाको हकको प्रत्येक मानिसको थाहा पाउने जुन अधिकार छ त्यो अधिकारलाई प्रवर्धन गर्ने एउटा साझा दिन हो र हरेक मानिसको लागि एउटा चाडको रूपमा लिइन्छ।
धन्यवाद सर। जस्तो यसको अन्तर्राष्ट्रिय विकास कसरी भयो भन्ने एकदम संक्षिप्तमा प्रकाश पारिदिनु भयो, वास्तवमै रमाइलो रहेछ। जस्तो युनेस्कोले काम गर्नुभन्दा रिकग्नाइज गर्नुभन्दा अगाडिदेखि नै 2002 नै विश्वका विभिन्न सिभिल सोसाइटीहरूले चाहिँ तयारी गरिरहेको सूचनाको हकलाई विभिन्न तरिकाले, कसैले एक्सेस टु इन्फर्मेसन भनेर, कसैले राइट टु इन्फर्मेसन भनेर, कसैले युनिभर्सल एक्सेस टु इन्फर्मेसन भनेर आफ्नो लेभलबाट अथवा देशको लेभलबाट तयारी गरेको र पछि 15 आएर यसले मान्यता पाएको अथवा अन्तर्राष्ट्रिय रूपमै मनाउन थालेको कुरा गर्नुभयो र नेपालको पनि थोरै केही जानकारी
मान्यता पाएको भन्दा पनि सिभिल सोसाइटीले यसलाई एउटा दिनको रूपमा मनाउन सुरु नै गरिसकेको हो। संयुक्त राष्ट्रसङ्घले पनि सिभिल सोसाइटीले सुरु गरेको कुरालाई उसले आत्मसात गरे हो र संयुक्त राष्ट्रसङ्घले यो दिवसलाई माने पनि नमनाए पनि अनुमोदन गरे नि नगरे नि सूचनाको हकको विश्व अभियान कर्मीहरूको लागि त राइट टु नो डे सधैँ नै थियो 2002 र निरन्तर छ।
भनेपछि यो दिन धेरै नै महत्त्वपूर्ण, सूचनाकर्मी अभिव्यक्ति स्वतन्त्रतामा काम गर्नेहरू जस्तो पत्रकारहरू हुन त यो हरेक नागरिकको लागि महत्त्वपूर्ण मौलिक अधिकार नै रहेछ। जस्तो सम्मान गर्नुपर्ने, संरक्षण गर्नुपर्ने, प्रबन्धन गर्नुपर्ने भनेपछि नागरिकको मौलिक अधिकारकै रूपमा विकास गर्नुपर्ने, यसलाई हाम्रो संस्कृति नै बनाउनु पर्ने त्यस्तो आवश्यकता देखियो। अब आज हामीले यसरी यो दिनलाई एउटा चाडकै रूपमा मनाइरहँदा नेपालमा पनि हामीसँग शशि विक्रम कार्की हुनुहुन्छ, जसले सूचना विभिन्न ठाउँमा विभिन्न सार्वजनिक निकायमा सूचना पनि माग्नुभयो। तपाईँलाई यो दिन कसरी मनाउँदै हुनुहुन्छ, कसरी सम्झिँदै हुनुहुन्छ बताइदिनुहोस् न।
धन्यवाद नारायणजी। मलाई चाहिँ ठ्याक्कै भन्नुपर्दा हामीले सूचनाको हकको बारेमा प्रवर्धन गरिराखेको होइन, सूचनाको हकको बारेमा मानिसहरूलाई जागरुक गराइराखेको, सूचना माग्न जानुपर्छ, पारदर्शी जति व्यवस्था पारदर्शी त्यो भयो त्यति नै हाम्रो समाज बलियो हुन्छ, हाम्रो हक अधिकारहरू बलियो हुन्छन् भन्ने हिसाबले चाहिँ प्रवर्धन गरिराखेको। तर मलाई चाहिँ यो राइट टु नो इन्टरनेसनल डेको बारेमा चाहिँ मलाई थाहा थिएन, तपाईँहरूसँग कुराकानी गरेर एकदमै मलाई थाहा भयो र मैले जान्ने मौका पाएँ। र यो चाहिँ मलाई के लाग्छ भने आजको दिनमा हामीले हेर्दाखेरि चाहिँ संसारमा चाहिँ विभिन्न किसिमको घटनाक्रमहरू घटिरहेछन् होइन, जस्तै तपाईँले हामीले पछिल्लो समयमा घटनाक्रममा हेऱ्यौँ भने चाहिँदेखि चाहिँ यो स्पाई गरेर मानिसहरूको नेताहरूको टेलिफोन ट्र्याकिङ गर्ने र राज्यले चाहिँ त्यो ट्र्याकिङको लागि विभिन्न सर्भेलेन्स गर्ने गर्ने र त्यसको लागि चाहिँ नागरिकबाट उठेको कर चोर बाटो भएर त्यस्तो ठाउँमा लगानी गर्ने ट्रेन्डहरू पनि विभिन्न देशहरूको देखियो. त्यसमा चाहिँ विकासोन्मुख राष्ट्रहरू पनि सहभागी भएको देखियो, विकसित राष्ट्रहरूले पनि सहभागी भएको देखियो. भने अर्को त्यसको चाहिँ इन्ट्रेस्टिङ पाटो के छ भने संसारका शक्तिशाली नेताहरूको पनि अथवा तपाईँ विकसित देशका प्रधानमन्त्री राष्ट्रपतिहरूको समेत टेलिफोन चाहिँ सर्भेलेन्समा परेको, डिप्लोमेट्सहरूको सर्भेलेन्समा परेको. र त्यस्तो गर्नको लागि चाहिँ कुनै एउटा विकसित राष्ट्रकै राज्य नै सरकार नै लागेको भन्ने पनि देखियो. भने चाहिँ यो सन्दर्भमा चाहिँ यो अन्तर्राष्ट्रिय हाम्रो राइट टु नो दिवस छ, यो चाहिँ महत्त्वपूर्ण छ. यो हामी एउटा देशको एउटा भूगोलको सानो भूगोलको मान्छेको लागि मात्र होइन कि यो अल्प विकसित अथवा अविकसित देशहरूको लागि मात्र होइन कि यो संसारभरिका विकसित राष्ट्रहरूको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ यो पछिल्ला घटनाक्रमहरूले प्रमाणित गर्यो होइन. र यसको लागि चाहिँ म के भन्न चाहन्छु भने 2002 नै हाम्रो अग्रजहरू तारानाथ दाहाल दाईहरू र अरू अन्तर्राष्ट्रिय रूपमा काम गर्ने जति पनि यसका अधिकार कर्मीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म चाहिँ एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु. र उहाँहरू सबैजना हामी सबैको तर्फबाट धन्यवादको पात्र पनि हुनुहुन्छ. यो एउटा परिपक्ष
धन्यवाद शशीजी. वास्तवमा हामीले 2002 मेरा दुईजना अन्तर्राष्ट्रिय अभियान कर्मी साथीहरूलाई आज म सम्झन चाहन्छु. एकजना क्यानाडाका सुप्रसिद्ध कानुनविद वेत्ता र राइट टु इन्फर्मेसनका एक्टिभिस्ट टोबी मेन्डेल र स्पेनको हाम्रो युरो इन्फो भन्छौँ युरोपभरिकै पारदर्शिता अभियानलाई सञ्चालन गर्ने हाम्रो मित्र दुईजनाको पहलमा विश्वभरिका सूचना अभियन्ताहरूले त्यो दिनलाई साझा घोषणा गरेका थिए र सौभाग्यले म त्यसको एउटा संस्थापक अभियानकर्मी हुने मौका पनि पाएको थिएँ. र आज 20 वर्ष भयो सिभिल सोसाइटीको तहबाट यो गरेको र यसलाई आज संसारले मान्यता दियो. अब सूचनाको हकको यो दिनमा हामीले वास्तवमा कुरा गर्नुपर्ने केही प्रसङ्गहरू मलाई के लाग्छ नारायणजी भने एउटा त हाम्रो सूचनाको हकको सन्दर्भमा हाम्रै देशले हासिल गरेका उपलब्धिहरू के कस्ता छन्, हामीले संविधानमा कसरी यसलाई सुव्यवस्थित गऱ्यौँ, हामीले कानुन कसरी यसलाई निर्माण गऱ्यौँ, संरचनाहरू विभिन्न यसमा अहिले के कस्तो अवस्था छ, अनि अर्को चाहिँ फेरि सूचनाको हकको अहिले शशीजीले भने जस्तै सूचना कति महत्त्व रहेछ त. एउटा व्यक्तिको निजी सूचना थाहा पाउन पनि संसारका शक्ति राष्ट्रहरूले विभिन्न प्रविधिको दुरुपयोग गरेका रहेछन् भने राज्यसँगै भएको सूचना त एउटा मान्छेका लागि एउटा समाजका लागि कति आवश्यक हुन्छ, झन् कति महत्त्व हुन्छ भने सूचनाको त्यो महत्त्व झन् बढेर गएको छ अहिलेको सूचना प्रविधिको युगमा. त्यसो भएकोले यो समग्रतामै सूचनाको किन खुलापन चाहिन्छ, किन पारदर्शिता चाहिन्छ र सूचनामाथिको पहुँच किन सुनिश्चित हुनुपर्छ, त्यसको सीमा के हो भन्ने कुराको बारेमा पनि यो दिन यो अवसरमा हाम्रा छलफलहरू राख्यौँ भने हाम्रा श्रोताहरूलाई मलाई लाग्दछ यो एउटा रोचकै हुन्छ होला जस्तो लाग्छ. तपाईँलाई के लाग्छ नारायणजी?
वास्तवमा रमाइलो चर्चा नै हुनेछ आजको दिनमा. फ्रिडम फोरम त अन्तर्राष्ट्रिय रूपमा यो सूचनाको हकको विकासका लागि भनौँ न 2002 अथवा त्यो समयदेखि नै जोडिएको रहेछ. यो जान्न पाउँदा सबैलाई खुसी लाग्छ, पक्कै पनि खुसी लाग्नुपर्छ. र अब त्यसपछि जस्तो राष्ट्रिय लेभलमै सरकारका तहबाट अथवा अरू नागरिक तहबाट सामान्य नागरिकका तहबाट के कार्यले कस्तो कुराले चाहिँ यो सूचनाको हक अघि बढिरहेको छ अथवा यसको सूचनाको हकको विकास कसरी भइरहेको छ, अघि भने जस्तो कानुनका रूपमा कसरी भइरहेको छ, एउटा संस्थाका रूपमा कसरी भइरहेछ, व्यवहार रूपमा ककल्ली उतारिरहेका छन्, यी विषय पनि वास्तवमै हामीले जान्नै पर्ने विषयहरू हुन्. र यसमा पहिले मैले तारा सरलाई नै सोधेँ जस्तो कानुनी विकास कसरी भयो त, जस्तो नेपालमा यो अहिलेसम्म ल्याउनको लागि यो सूचनाको हक आजसम्म आइपुग्नको लागि कानुनी विकास के भयो?
अब नेपालमा सूचनाको हकको कानुनी विकास क्रमको बारेमा तपाईँले जुन जिज्ञासा राख्नुभयो त्यो मलाई लाग्दछ प्रशस्त त्यसबारेमा मानिसहरूले थाहा पाएका छन् तर पनि अझै नयाँ पुस्तालाई पनि हामीले थाहा दिनु जरुरी हुन्छ. नेपालमा सूचनाको हक नागरिकको मौलिक हकको रूपमा संविधानमा व्यवस्था भएको 2047 सालकै संविधानमा हो. 2046 सालमा जब नेपालमा प्रजातन्त्रको लागि जनआन्दोलन भयो र त्यो जनआन्दोलनपछि पञ्चायतको एउटा निरङ्कुश व्यवस्था खारेज भयो र नेपालमा लोकतन्त्रको भनौँ प्रजातन्त्रको युग सुरु भयो, पुनस्थापना भयो भनौँ, त्यो युग सुरु गर्ने क्रममा जुन संविधान निर्माण भयो त्यति बेला संविधान सुधार सुझाव आयोगले यो संविधान निर्माण गरेको थियो 2047 सालको, त्यो संविधान तर्जुमा गर्दाखेरि नै त्यसले जुन मौलिक हकहरूको विभिन्न व्यवस्थाहरू त्यसमा गरियो त्यसमध्ये सूचनाको हकलाई पनि नागरिकको आधारभूत मौलिक अधिकारको रूपमा नै धारा 16 व्यवस्था गरियो. त्यो असाध्यै ऐतिहासिक निर्णय थियो सूचनाको हकको सन्दर्भमा, किनभने त्योभन्दा अगाडि संसारका 8 देशहरूमा मात्रै सूचनाको हकलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको थियो। हुन त सूचनाको हकको अवधारणा 200 वर्ष पुरानो हो। नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घको अनुबन्ध जुन आयो त्यो 1966 आयो र त्योभन्दा त्यसको लगत्तै अमेरिका जस्तो देशमा पनि फ्रिडम अफ इन्फर्मेसन एक्ट बन्यो। त्योभन्दा पहिला स्विडेन र फिनल्यान्डमा थियो र 1990 यो परिवर्तनसम्म आइपुग्दा पनि यसले एउटा गति चाहिँ लिएको थिएन। यो आधारभूत अधिकार हो भनेर संयुक्त राष्ट्रसङ्घले 1947 त जब संयुक्त राष्ट्रसङ्घको स्थापना भयो त्यसपछि पहिलो यसको चाहिँ साधारण सभाले नै यसलाई एउटा मौलिक हकको रूपमा राख्नुपर्छ, अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकलाई विश्वव्यापी रूपमा मानवाधिकारको एउटा आधारभूत अधिकार, मानवाधिकारको वान अफ द मेजर पिलरको रूपमा यसलाई एक्सेप्ट गर्नुपर्छ भनेर स्वीकार गरेको थियो। त्यसलाई मानवाधिकारको विश्व घोषणा पत्रले 1948 त्यो कुरालाई मनन गरेर धारा 19 त्यो व्यवस्था राखिए पनि सूचनाको हक चाहिँ संवैधानिक रूपमा विकास हुन सकेका थिएन। तर हाम्रो देशमा 47 सालको परिवर्तनपछि संविधान सुझाव आयोगले यसलाई असाध्यै महत्त्वको साथ बुझेर, यसको महत्त्वलाई बुझेर मौलिक हकमै राखियो। तर मौलिक हकमा राखे पनि त्यहाँ के भनियो त भन्दा हरेक नेपालीलाई सार्वजनिक मामिलाका सूचनाहरू माग्न र पाउने हक हुनेछ, तर त्यसलाई कानुनद्वारा जुन कुरा माग्न हुँदैन भनिन्छ अथवा जुन कुरा खुला गरिँदैन भनिन्छ त्यो कुरा व्यवस्थापन गरेपछि मात्रै यो लागू हुन्छ भन्ने जस्तो प्रोभाइजो त्यसमा भएको हुनाले कानुन बनाउनु पर्ने भयो। कानुन भनेको ऐन बनाउनु पर्ने भयो। ऐन बनाउन चाहिँ 17 वर्ष लामो सङ्घर्ष लाग्यो र 2062-63 जनआन्दोलनसम्म आइपुग्दा पनि ऐन बनेन। त्यो बिचमा ऐन बनाउने थुप्रै प्रयासहरू भए नेपालमा, 4 विभिन्न फरक फरक प्रयासहरू भए। 2049 एउटा ऐनको मस्यौदा प्रस्तावित भयो संसदमा, तर त्यो सूचनाको हकलाई प्रवर्धन गर्ने भन्दा पनि त्यसलाई नियन्त्रण गर्ने किसिमले आएको हुनाले हामीले नै त्यसको विरोध गऱ्यौँ र त्यो ऐन बन्न सकेन। 2056 चाहिँ सरकारले यसको ऐन बनाउने तदरुकता नलिएको हुनाले नागरिक स्तरबाट हामीले यो अभियान सुरु गऱ्यौँ र पहिलोचोटि त्यति बेलाको नेपाल पत्रकार सङ्घ र नेपाल प्रेस इन्स्टिच्युट दुईवटा संस्थाहरूको साझेदारीमा 10 सदस्यीय एउटा मस्यौदा कार्यदल बन्यो। म त्यो कार्यदलको एउटा सदस्य थिएँ र त्यहाँबाट हामीले त्यसलाई 2 वर्ष लगाएर नयाँ मस्यौदा बनायौँ र 1958 सरकारले त्यसलाई स्वीकार गरेर संसदमा ल्यायो। तर त्यो बेला संसद चल्न सकेन, प्रतिपक्ष त्यति बेलाको प्रतिपक्ष नेकपा एमाले थियो, उसले लामो समयसम्म संसद अवरुद्ध गरेपछि त्यो विधेयक त्यसै खेर गयो र 2059 मुलुकको राजनीति प्रतिगमनतर्फ गयो र डेमोक्रेसीले लिक छोडेको हुनाले यो कानुन बन्न सकेन। एकैचोटि 62-63 जनआन्दोलनपछि जुन अन्तरिम संविधान आयो त्यसले पनि 47 सालको संविधानको भावना अनुकूल नै अझ विस्तार गरेर के भन्यो भनेदेखि सूचनाको हकमा हरेक नेपाली नागरिकलाई आफ्नो सरोकार र सार्वजनिक सरोकार, पहिला सार्वजनिक सरोकार मात्रै भनिन्थ्यो, 63 संविधानले चाहिँ आफ्नो सरोकारको सूचना पनि माग्न पाउने र प्राप्त गर्ने हक हुनेछ भनेर एक आयाम त्यसलाई अझ विकसित गरेर त्यो व्यवस्था थपिदिएको हुनाले त्यसैको बेसमा 64 यो ऐन संसदबाट पारित भयो, लागू भयो भनौँ न। 63 यो निर्माण गर्ने क्रम चल्यो र त्यो निर्माण गर्ने तर्जुमा गर्ने कार्यदलको म सदस्य रहेरै काम गरेँ र 64 यो ऐन साउन 5 यसमा लाल मोहर लाग्यो र 3 यो ऐन कार्यान्वयनमा आयो 30 दिनपछि। भनेको 64 3 अहिले आज हामी 78 असौजमा छौँ भनेपछि भनौँ न यत्रो समय गइसक्यो। सूचनाको हकको कानुनको ऐन पनि व्यवस्था भयो र त्यो ऐन व्यवस्था भएपछि त्यसलाई अहिले हामी प्रयोगको सिलसिलामा छौँ त्यो ऐनलाई विभिन्न ढङ्गले। र यसरी हेर्दा नेपालले भनौँ न संविधानमा नै यसलाई मौलिक हकको रूपमा राखेको र ऐन पनि बनाएको र ऐन कार्यान्वयनका अरू प्रयासहरू पनि अगाडि बढाएको अवस्था हाम्रो क्रममा छ। संसारमा पनि के छ त भन्दा सूचनाको हक एउटा नयाँ लोकतन्त्रको एउटा नयाँ आयामको रूपमा भएको हुनाले यो पछिल्लो चरणमा चाहिँ यसलाई तीव्रता साथ स्वीकार गर्ने प्रचलन डेमोक्रेसीभित्र बढ्दै गयो र आज चाहिँ अहिले हामी तपाईँ र म यहाँ छलफल गरिराख्दाखेरि 129 देशहरूले सूचनाको हक सम्बन्धी कानुनहरू तर्जुमा गरिसके र झन्नै 100 देशहरूले अरू फरक फरक हिसाबले संविधानकै रूपमा अदालतको व्याख्याद्वारा वा संविधानमै लेखेर एउटा मानवाधिकारको रूपमा नै यसलाई अङ्गीकार गरेको अवस्था छ। 62 संविधानमा त यसलाई मौलिक हकको रूपमा नै राखिएको छ। भनेको सूचनाको अधिकार चाहिँ आज चाहिँ आधारभूत मानवाधिकार को रूपमा कानुनको संविधानको विकास क्रममा स्वीकार भएको छ। र अब अहिले चाहिँ हामी यो 2021 को यो राइट टु नो डेको आजको सन्दर्भमा हामीलाई संयुक्त राष्ट्रसङ्घले के भनेको छ त भन्दा, तिमी चाहिँ यो अझै एक्सेस टु इन्फर्मेसनलाई कार्यान्वयन गर्ने, राम्रो कार्यान्वयन गर्नको लागि चाहिँ एउटा समग्रतामा नै एउटा चाहिँ यसको एउटा पृष्ठभूमिद्वारा नै यसलाई बलियो बनाउने गरी काम गर भनेर भनेको छ। र यसलाई चाहिँ दिगो विकास हासिल गर्ने हो भने यसको उचित कार्यान्वयन जरुरी छ भन्ने आह्वानका साथ आएको छ। भनेपछि अब अहिले आएर चाहिँ के भयो त भन्दा, एउटा राजनीतिक अधिकार मात्र होइन, लोकतन्त्र मात्र होइन, यो विकास पनि हो र विकासको पनि आधारभूत यो पिलर हो भनेर स्वीकार गरियो भने राइट टु इन्फर्मेसनको एउटा नयाँ आयाममा अहिले हामी छलफल गर्दैछौँ।
जस्तो कानुनी आधार हेर्दा, विकास हेर्दा त लामो नै रहेछ। 47 सालको संविधानको धारा 16 उल्लेख गरिएको त्यतिखेर, जो चाहिँ अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशहरूले नै बनाइ नसकेको अथवा आइ नसकेको अवस्था, सूचनाको हक सम्बन्धी कानुन अथवा मौलिक हकका रूपमा उल्लेख नगरेको अवस्था, त्यसरी हेर्दा र त्यसपछि चाहिँ 62-63 को जनआन्दोलन एक किसिमले भन्यो भने प्रजातान्त्रिक आन्दोलनसँग पनि यो कता कता जोडिएको रहेछ। र 64 आयो, त्यसपछि 63 अन्तरिम संविधानले पनि उल्लेख गरेछ, तपाईँले जानकारी दिइन्छ। त्यसै गरी 72 स्पष्ट रूपमा 72 संविधानमा पनि लेखियो र फ्रिडम फोरमको पनि यसमा संलग्नता रह्यो यो कानुनी विकासका लागि भन्ने जानकारी दिनुभयो। अब यसको अहिले यहाँसम्म आइसक्दाखेरि यो चाहिँ विकासमा समेत जोडियो, जस्तो अधिकार मात्र भनेर हामीले जुन कुरा गर्थ्यौँ, मौलिक अधिकार भन्थ्यौँ भने विकासमा पनि जोडियो भनिरहँदाखेरि यसको प्रयास के भन्छ, यसको अभ्यासमा चाहिँ कस्ता के कामहरू भइरहेका छन्, देशव्यापी रूपमा विभिन्न सूचनाको हकको सञ्जाल नेटवर्क नै विस्तार छ, फ्रिडम फोरमले नै हजारौँ उत्पादन गरेको छ अभियान कर्मीहरू, यो सूचनाको हकका एक किसिमका कार्यकर्ता भनौँ न, कार्यकर्ताहरू नै उत्पादन भइसकेका छन्, र के यो सूचनाको हकलाई प्रयोग गरेर के गर्दै हुनुहुन्छ, शशि सरले कसरी प्रयोग गरिरहनु भएको छ तपाईँले एकचोटि बताइदिनुहोस् त।
मैले चाहिँ यसमा यो सूचनाको हक सम्बन्धी ऐन 2064 अब मैले आफूले यत्रो भइसक्यो आउँदाखेरि पनि मेरो आफ्नो जानकारीमा आएको चाहिँ 5 जति भएछ होइन, अनि त्यसपछि चाहिँ म पनि यो सूचनाको हक चाहिँ सबैलाई प्रवर्धन गर्नुपर्छ, यसको चाहिँ अभ्यास पनि गर्नुपर्छ भनेर लागेको छु। अब यसको अभ्यासको क्रममा हेर्दाखेरि चाहिँ अब यो अघि नै हाम्रो तारनाथजीहरूले भने जस्तै सुरुबाट जुन बेलामा हाम्रो चाहिँ त्यो बेला सूचनाको हक भन्नेलाई सूचनाको हकै मानिँदैन थियो, त्यसपछि एक किसिमको चाहिँ प्रजातन्त्र आइसकेपछि 47 त्यो गाबिनु नै ठुलो कुरा भइसक्यो होइन, त्यसपछि फेरि अहिले लामेसम्म पछि नै भए पनि 64 आएर यो ऐन बन्नु यो राम्रो कुरा चाहिँ हो। तर अभ्यासको क्रममा चाहिँ के छ भनेदेखि सकारात्मक धेरै छ, यो एकदमै राम्रो छ, प्र्याक्टिसनर यसलाई प्र्याक्टिस गर्ने मान्छेहरू पनि बढिराख्नु भएको छ, सूचनाको हकलाई प्रवर्धन गर्छु भनेर अभियन्तै हुने मान्छेहरू पनि हुनुहुन्छ, होइन नभएदेखि मेरो लागि काम लाग्छ, अर्को साथीले काम लाग्छ, मलाई जानकारी देऊ न त भनेर बुझौँ भन्ने साथीहरू पनि अत्यन्तै धेरै हुनुहुन्छ होइन। त्यही भएर प्र्याक्टिस चाहिँ यसको अभ्यास चाहिँ बिस्तारै बढ्दैछ होइन। अब यसको समस्या के छ त प्र्याक्टिसमा भनेर भन्नुभयो भनेदेखि चाहिँ समस्याहरू भनेको अब यो 21st सेन्चुरीमा के भयो भने मैले एउटा देखेको चाहिँ हामीलाई चाहिँ फास्ट चाहियो क्या, आजको आज चाहियो होइन, आजको भोलि चाहियो। तर हाम्रो जुन ब्युरोक्रेसी चाहिँ के छ भन्दाखेरि हाम्रो ब्युरोक्रेसी चाहिँ तर धेरै पछाडि छ होइन, भनिसकेपछि अब हाम्रो नियम ऐनअनुसार तपाईँको 15 कुर्न पऱ्यो, 15 कुरिसकेपछि फेरि 1 कुर्न पऱ्यो, 1 कुरिसकेपछि फेरि अर्को 1 तपाईँको राष्ट्रिय सूचना आयोगमा जानु पऱ्यो, सूचना आयोगले पनि त्यसपछि चाहिँ गरिदिनु पऱ्यो भन्नाले अलिकति लामो भएको कि त्यो बेलासम्म त के भइसक्छ विषयवस्तु नै इरेलेभेन्ट हुन् हुनी हुन् कि भन्ने एउटा चाहिँ प्रिजजमेन्ट चाहिँ छ होइन, त्यही भएर अलिकति लामो समय लागेको हो कि भन्ने चाहिँ छ। दोस्रो कुरा अब एकदमै दुःखका साथ भन्नुपर्दाखेरि चाहिँ यो जति यसको महत्त्व छ, सूचनाको हकको जति महत्त्व छ, त्यो अनुसारको त्यसको महत्त्व चाहिँ हामी नागरिकहरूले बुझ्न सकेनौँ कि जस्तो मलाई लाग्छ कि। जस्तो स्थिति के हो भन्दाखेरि चाहिँ सूचनाको हक भनेपछि चाहिँ हामीलाई आवश्यक जानकारीहरू चाहिँ हाम्रो कानुन, हाम्रो संविधान, हाम्रो कानुन अनुसार चाहिँ हामीले सिस्टममा लगेर ट्रायल गरेर मान्छेलाई ट्र्याकमा लिएर आएर त्योसँग सम्बन्धित मान्छेहरूलाई ट्र्याकमा कानुनी ट्र्याकमा लिएर आएर सूचना माग्ने कुरा भयो नि त। तर हाम्रो समाजको एउटा चलन कस्तो रहेछ भन्दाखेरि हामी चाहिँ हामीलाई चित्त नबुझेको कुराहरू मनमा थोपेर राख्ने होइन, र एक दिन चाहिँ मुक्का हान्ने स्थिति आउने क्या। हामीले सुन्यौँ नि, हामीले के सुन्यौँ भन्दाखेरि अस्ति चाहिँ एकजना साथीले एकजना मेयरलाई मुक्का हान्नुभयो, भनिसकेपछि उहाँलाई चित्त नबुझेका कुरा कुराहरू उहाँले माग्न खोजेका कुराहरू सूचनाको हक प्रयोग गरेर चाहिँ रेगुलर अरू साथीहरू अरू नागरिकहरूले पनि रेगुलर उहाँको टचमा सूचनाको हकहरू प्रयोग गरेर जानकारीहरू लिइराखिदिएको भएदेखि चाहिँ मुक्का हिँड्ने अथवा मुक्का खाने अथवा मुक्का हान्ने स्थिति आउँदैन थियो होला। दोस्रो पाटो हेरौँ, दोस्रो पाटो चाहिँ हाम्रो सूचनाको हकले के भन्छ भन्दाखेरि चाहिँ स्वतस्फूर्त पब्लिक गर्नुपर्ने इन्फर्मेसनहरू धेरै छन्, अत्यन्तै धेरै छन्। होइन अब यत्रो हाम्रो देशमा यो 700 करिब 700 चाहिँ 600 समथिङ होइन 700 पालिकाहरू भएको देशमा चाहिँ उहाँहरूले आफ्नो इन्फर्मेसनहरू त राख्नुपर्ने इन्फर्मेसनहरू त स्वतस्फूर्त रूपमा वेबसाइटहरूमा राख्नु पर्यो नि, जबकि सबै नगरपालिकाहरू चाहिँ वेबसाइटमा जोडिसकेको स्थिति छ। भनेपछि अस्ति भर्खर एउटा न्युज पढ्न के पाइयो भने हाम्रो नजिकै यहाँ चाङ्गुनारायण नगरपालिकाको त्यहाँको आइटी अफिसरले चाहिँ सकेसम्म सबै सूचनाहरू चाहिँ राखेर होइन उहाँको चाहिँ तारिफ गरेको पनि सुन्यो। भनेपछि यत्रो 700 नगरपालिकामध्ये गाउँपालिकामध्ये एउटा गाउँपालिकाले चाहिँ कतिपय इन्फर्मेसन बल्ल सबैको पहुँचमा हुने गरी राखेको भनेपछि दुवै पार्टबाट के सूचनाको हकको सूचना यो चाहिँ गोप्य राख्ने लिने पठन दिने मान्छेले पनि मेरो कर्तव्य हो, म चाहिँ नागरिकको सेवक हो र यहाँ गर्ने कुराहरू छन् जेनरली लोकल स्थानमा चाहिँ लोकल लेभलमा चाहिँ जेनरली गोप्य कुराहरू हुँदैनन्। भनेपछि मैले गर्नुपर्ने कुराहरू सबै पारदर्शी हो र पारदर्शी ढङ्गले दिनुपर्छ, मैले नागरिकसँग पारदर्शी हुनुपर्छ भन्ने सोच पनि नभइसकेको भनेको त त्यो भनेको मतलब चाहिँ व्यवस्थामा लोकतन्त्र आए पनि मान्छेको दिमागमा लोकतन्त्र नआएको र यता माग्नुपर्ने मान्छेले पनि होइन यो त मेरो अधिकार हो नि, मेयर भनेको त शासक होइन नि त, मेयर भनेको मैले ल मेरो 5 वर्षको लागि मेरो काम तिमी गरिदेऊ, म चाहिँ यता काम गर्छु खान्छु कमाइ खान्छु र म चाहिँ कर तिर्छु, त्यो करबाट तिमी पनि पाल्यो र मेरो काम पनि गरिदेऊ भनेर राखेको सेवक हो नि त। भनेपछि उसले पनि आफ्नो सेवकलाई चाहिँ टाइम टु टाइम यसरी सूचनाको हकहरू प्रयोग गरेर प्रश्न सकेको नसोध्न सकेको स्थिति। भनिसकेपछि सूचनाको हक चाहिँ अब हाम्रो नागरिक त्यो बेलाका हाम्रो तारानाथ दाहाल जस्ता नागरिक अगुवाहरूले पत्रकारहरूले चाहिँ ल्याउनु भयो, तर त्यसको महत्त्व चाहिँ हामीले अलिक बुझ्न सकेनौँ कि होइन भन्ने हामीलाई लाग्छ।
एकदमै शशीजीले भनेको कुरालाई म अलिकति इम्फेसिस अझ दिउँ। सूचनाको हकलाई वास्तवमै यो नागरिकको सशक्तिकरण भनौँ न, हामी एउटा शब्द प्रयोग गर्छौँ नि, हरेक मानिस लोकतन्त्रमा सार्वभौम हुन्छ, सार्वभौम नागरिकहरूको तन्त्र नै लोकतन्त्र हो र नागरिकहरूले आफ्नो तन्त्र आफै चलाउने भनेको अर्थ त्यो तन्त्रमा उनीहरू सहभागी पनि भएको हुनु पऱ्यो, त्यसको अर्थ सहभागी हुनको लागि त उनीहरूले राम्ररी थाहा पाएको हुनु पऱ्यो र उनीहरूप्रति जवाफदेही पनि त्यो तन्त्र हुनु पऱ्यो उनीहरूले आफैले चलाएको भनेर यसलाई मानिएको कारणले नै यो लोकतन्त्रको लागि एउटा अक्सिजन हो सूचनाको हक भन्ने सिद्धान्त बन्यो र त्यसको मुख्य मकसद त्यसको नियत भनौँ अथवा त्यसको मूल उद्देश्य नै के थियो भनेदेखि राज्य प्रणालीलाई नै खुला र पारदर्शी बनाउने र नागरिककोलाई सम्पूर्ण कुराहरूमा जानकारी दिने ताकि नागरिकले राज्यका मामिलाहरूमा आफूलाई एउटा सार्थक सहभागी हुने क्षमता विकास गरोस् चा त्यो रूपमा आओस्। तपाईँले भन्नुभयो नि स्वतः सार्वजनिक गर्ने प्रोएक्टिभ डिस्क्लोजर, त्यसैले सूचनाको हकको कानुनको एउटा मुख्य उद्देश्य नै के हो भने स्वतः सार्वजनिकीकरणको प्रबन्धहरूलाई व्यवस्थित गर्ने, सूचनाहरूमा चाहिँ धेरैभन्दा धेरै सूचनाहरू पब्लिकको डोमिनमा गइराखोस् र मानिसहरूले थाहा नपाएको अवस्था नहोस्, मानिसहरू स्वतः नै जान्न सक्ने अवस्थामा हुन् र आजको युगमा चाहिँ वेबसाइट इन्टरनेटले यत्रो ठुलो साधन हामीलाई दिएको छ, इन्टरनेट नहुँदाखेरि हामी रेडियो टेलिभिजनलाई प्रयोग गर्न सक्थ्यौँ, पत्र पत्रिका हुन्थ्यो भने आज पत्र पत्रिका अथवा रेडियो टेलिभिजनमा मात्रै सीमित छैन, हात हातमा मानिस इन्टरनेटको पहुँचमा मोबाइलमा पुगेको अवस्था छ। भनेपछि हरेक मानिस जुन प्रविधिले पहुँच दियो त्यो पहुँचमा उनीहरूले सबै कुरा थाहा पाउने अवस्था सिर्जना गर्नु सूचनाको हकको उद्देश्य हो र सूचनाको हकको प्र्याक्टिस गर्नु भनेकै अहिले हामी प्र्याक्टिसको कुरा गरिरहेको थियौँ नि, प्र्याक्टिस गर्नु भनेकै सम्पूर्ण सार्वजनिक निकायहरू, ती सार्वजनिक निकायहरूले चाहिँ धेरैभन्दा धेरै सूचनाहरू व्यवस्थित गरेर आफूले उत्पादन गरेका आफूले कार्य सम्पादन गरेका आफूले गरेका निर्णय र कामहरूको बारेमा समयबद्ध ढङ्गले नागरिकहरूलाई स्वतः नै थाहा दिने प्रणाली नै सूचनाको हक हो। दोस्रो कुरो चाहिँ तपाईँले भने जस्तो यदि सार्वजनिक निकायहरूले त्यसरी थाहा दिँदैनन्, स्वतः नै सूचनाहरू उपलब्ध गराउँदैनन् र जानकारीहरू दिँदैनन् भने मानिसहरूले चाहिँ खोज्दै जाने हो, माग्दै जाने हो, आफ्नो कुण्ठा आफ्नो आक्रोश गुनासो दबाएर राख्ने होइन, किनभने लोकतन्त्र भनेर त त्यही नागरिकको आफ्नो तन्त्र हो। भनेपछि आफूले बनाइदिएको सरकार, आफूले खडा गरेको निकाय, आफूले कर तिरेर सिर्जना गरेका सार्वजनिक संस्थाहरू हुन् नि त, ती संस्थाहरूले कसरी काम गरिरहेछन्, के काम गरिरहेका छन्, के निर्णय गरे, के खर्च गरे, उनीहरूको आम्दानी के हो, खर्च के हो, निर्णय के हो, गतिविधि के हो, उपलब्धि के हो, यी सबै विषयमा यदि उनीहरूले थाहा दिँदैनन् भने चासोका साथ खोज्ने, जाने, बुझ्ने, माग्ने र आफू सुसूचित हुने र आफू सुसूचित भएर एउटा सक्रिय नागरिकको भूमिका खेल्ने, यो दुइटै पक्ष नभइकन सूचनाको हकको उद्देश्य पुरा हुँदैन। एउटा त सक्रिय नागरिक चाहिन्छ, अर्को सक्रिय सार्वजनिक निकाय पनि चाहिन्छ। तपाईँले दुई बडो भन्नुभयो कि मानिसहरू चाहिँ सक्रिय नागरिकको भूमिका चाहिँ पुरा नगर्ने अनि एकैचोटि विस्फोट भएर मुक्का हान्ने। हामी त के भन्छौँ भने सूचनाको हक मुक्का हान्न नपरोस्, गोली हान्न नपरोस्, युद्ध र द्वन्द्वमा फेरि समाज जान नपरोस् र हरेक मान्छेले आफ्ना गुनासा चाहरू चाहिँ एउटा विधिपूर्ण ढङ्गले त्यसलाई समाधान खोज्ने बाटो खोजौँ भनेर यो सूचनाको हक लोकतन्त्रमा चाहिँ एउटा अपरिहार्य भएको हो र हामीले तर संविधानमा लेख्दैमा र कानुनमा लेख्दैमा हुँदो रहन्छ। अहिले पनि एकातर्फ मानिसहरू आफूलाई थाहा पाउने कुराहरू खोजी गरेर पनि नजानी अनि आक्रोशमा आएर एकैचोटि मुक्का हान्ने, सडकमा आन्दोलन गर्ने, पर्याय विद्रोह गरेर गोली चलाउने यस्तो काममा चाहिँ लाग्ने मान्छेहरू, तर सक्रिय नागरिकको भूमिका नखेल्ने,
संविधानले नै ल तिम्रो अधिकार हो भनेर दिएको कुरालाई चाहिँ त्यसलाई चाहिँ टेस्ट गरेर हेरौँ न भन्ने कुरा आफ्नो इच्छा चाहिँ अलिक कम भएको।
अधिकार चाहिँ टेबुलमा स्वतः आउँदैन, अधिकार छ भनेर मात्रै उपभोग गर्न पाइ सकिँदो रहन्छ। अधिकारका लागि जागरुक भएर खोजी गर्नुपर्छ र सूचनाको हकको कानुन पनि त्यो भनेकै छ नि, सूचना माग्न र पाउन, माग्न त जानु पऱ्यो नि त र पाउने तपाईँको अधिकार हो, माग्न पनि तपाईँ जानुहोस् र पाउनु तपाईँको अधिकार हो भनेको छ र पाएको माग्नुहोस्, पाए पाउनुहुन्छ, पाएपछि त्यो कुरा अर्कालाई पनि थाहा दिने कुरा प्रवाह भन्छौँ, सूचना विभिन्न माध्यमबाट अरूलाई पनि जानकारी दिने त एउटा नागरिकको कर्तव्य भनेर सूचनाको हकले माग्ने, पाउने र प्रवाह गर्ने भन्छ। सिक, रिसिभ र इम्पार्ट, इन्फर्मेसनको सिक गर्ने, रिसिभ गर्ने र इम्पार्ट गर्ने तिनटै कुरा सूचनाको हक हो भनेर त्यसलाई व्याख्या गरेको कारण नै त्यही हो। त्यस्तो सक्रिय नागरिकत्व चाहियो। त्योभन्दा पनि ठुलो कुरो चाहिँ नागरिक त्यसरी माग्न आउनै नपरोस्, सूचना खोज्नै मान्छे आउन नपरोस्, आक्रोशै गर्न परोस् भनेपछि लोकतन्त्र भनेर त जवाफदेही सरकार हो, जनताको सरकार हो, जनताप्रति उत्तरदायी सरकार हो भने उसैले धेरैभन्दा धेरै सूचना स्वत दियोस्। यो दुईवटा जुन अभ्यास हो त्यो अभ्यासमा हामी जहाँ जुन कमजोरी भइरहेको छ आजको हाम्रो नेपालको सन्दर्भमा चुनौती यही नै हो वास्तवमा। सही तपाईँले विश्लेषण।
अब तपाईँहरूको कुरा सुन्दा मलाई के लाग्यो भने अझै नागरिक तहमा सूचनाको हक घोलिन बाँकी छ, नागरिकको स्तरमा अझै अवेरनेस भनौँ न सूचनाको हकको बारेमा जनचेतना जागिन अझै धेरै आवश्यक जस्तो लाग्यो एउटा। अनि त्यसपछि यसमा अरू कसको रोल हुनसक्ला, जस्तो सङ्घ संस्था होला, अरू भनौँ न नागरिक समाज, त्यसै गरी कर्मचारी तन्त्र अथवा सार्वजनिक निकाय, राजनीतिक दलकै कुरा हुन्छ जुन, किनभने यहाँ सुशासनका कुराहरू आइरहेका छन्, त्यसै गरी मिडियाको पनि कुरा होला, कुनै न कुनै रूपमा जोडिएका होलान्। हुन त जनताको अधिकार केन्द्रित सबै कुरामा हुन्छ, मिडियाले लेख्ने कुरामा पनि, कर्मचारीले भन्ने कुरामा पनि, उनीहरूले सेवा प्रवाह गर्दा पनि जनतालाई नै केन्द्रित गरेका हुन्छ, नागरिक समाजले पनि त्यसै गरी भने हुन्छ र एउटा सचेत नागरिकले पनि हाम्रो अधिकार भनिरह हुन्छ। यो सबै क्षेत्र चाहिँ सम्मिलित छन् त्यस्तो लाग्यो। तर यी क्षेत्रले अब के गर्नुपर्छ त, जस्तो नागरिकले अझ जागरुक हुनुपर्ने कुरा आयो, सङ्घ संस्था नागरिक समाजले के गर्नु जरुरी छ अझ यसको लागि, अझ प्रभावकारी रूपमा लानको लागि, त्यसै गरी चाहिँ राजनीति कर्मीले पनि होला केही रोल त खेल्न सक्लान् पक्कै पनि, किनभने सूचनाको महत्त्व विभिन्न घटनाहरूमा चाहिँ बढी हुन सक्ला, जस्तो भनौँ न चुनावको बेलामा अझ अहिलेको टेक्नोलोजीको समयमा विभिन्न अफवाह फैलिने अथवा त्यस्तो हुन्छ नि क्राइसिस, हेल्थ क्राइसिस, अहिले यो कोभिडको बेलामा पनि सूचनाको हकको महत्त्व झन् बढेको होला र मिडियाको यहीसँगै जोडिएर आउला जस्तो लाग्छ। तपाईँहरूलाई यही सम्बन्धी यी चार पाँचवटा कुराको के महत्त्व हुन्छ र यहाँ कसरी यिनीहरूले भूमिका खेल्नुपर्छ भन्नेमा एउटा मेरो प्रश्न, र त्योभन्दा अगाडि चाहिँ म अलिकति यहाँ सूचनाको हकको अभिज्ञता नै र सूचना धेरै सार्वजनिक निकायमा मागिरहेको पत्रकार पनि आदित्य दाहाललाई फ्रिडम फोरममा एउटा आरटिआई नेपाल एप भन्ने छ, त्यसले के काम गरिरहेको छ, के जानकारी दिन्छ, कसका लागि उपयोगी हुन्छ, के विशेषता छ बताइदिनुहोस् न।
धन्यवाद नारायण सर। फ्रिडम फोरमले एउटा एप्लिकेसन आरटिआई एप नेपाल भनेर ल्याएको छ, त्यसमा चाहिँ सूचनाको हक सम्बन्धी व्यवस्था भएका धेरै परि कानुनी कुराहरू, सूचनाको हक सम्बन्धी आउने लेखहरू, सूचनाको कसरी माग्ने त्यसको ढाँचा लगायतका विभिन्न कुराहरू चाहिँ त्यो एप्लिकेसनमा राखिएको छ। यो किन त भन्दाखेरि अहिले त हाम्रो पहिला एन्ड्रोइड सिस्टमको लागि मात्रै थियो भने अहिले चाहिँ एप्पल युजरहरूको लागि पनि यो एप सजिलै एपबाट हेर्न सकिन्छ। हामीले यहाँभित्र सूचनाको हक के हो, सूचनाको हकको आवश्यकता किन छ, यसको कानुनी व्यवस्थाहरू के हुन् भन्ने लगायत सम्पूर्ण कुराहरू चाहिँ उक्त एपभित्र भएको हुनाले अहिले के छ भने हरेक ठाउँमा अथवा ट्राभल गर्दा होस् किताबहरू बोकेर हिँड्न यताउति त्यसको लागि अलिक डिस्टर्ब हुने भएकाले मोबाइल भनेको त सर्वपहुँचमा पुगिसकेको स्थिति छ। त्यही मोबाइलबाट नै उक्त सूचनाको हकको बारेमा जानकारी पाउन सकुन् भनेर चाहिँ हामीले यो एप्लिकेसन ल्याएको हो। यसमा चाहिँ सूचनाको हकको बारेमा सम्पूर्ण जानकारीहरू छ, जस्तो सूचनाको हकको प्रयोगबाट भएका सफलताका कथाहरू, यसका कानुनी व्यवस्थाहरू, सूचना माग्ने ढाँचाहरू र यसमा सूचना नपाए के गर्ने भन्ने लगायतका विभिन्न कुराहरूसँग जोडिएर चाहिँ हामीले यसमा यो एपमा अपडेट गर्ने गरेका छौँ। जस्तो सूचनाको हक सम्बन्धी बनेका चाहिँ पडकास्टहरू, रेडियो प्रोग्रामहरू लगायतका विभिन्न कुराहरू यो एप मार्फत चाहिँ पाउन सकिन्छ। भन्नाले यसलाई चाहिँ जहाँ जाँदा पनि सजिलै सूचनाको हकको बारेमा जानकारी लिनको लागि जहाँ जाँदा पनि आफ्नो मोबाइल सँगै भयो भने उक्त एप्लिकेसन खोलेर चाहिँ आफूले ठाउँको ठाउँबाट सूचनाको हकको बारेमा जानकारी लिनको लागि सहयोग पुग्ने हेतुले चाहिँ यो एप्लिकेसन अहिले लन्चमा आएको हो।
अब यस्तै एप्लिकेसन हाम्रो शशीजीहरूले पनि तयार गर्नुभएको छ। शशीजी यो विवेकशील राजनीतिक अभियानको एउटा अभियान कर्मी हुनुहुन्छ र उहाँहरूले यो विवेकशील राजनीतिको एउटा मुख्य अभियानको रूपमा सूचनाको हकलाई अगाडि बढाइरहनु भएको छ र यो संसारकै सूचनाको हकको आन्दोलनको लागि एउटा उदाहरणीय काम हो कि एउटा राजनीतिक दल सूचनाको हकको प्रवर्धनमा संस्थागत रूपमा संलग्न छ र उहाँहरूले पनि प्रविधिको विकास गर्नुभएको छ। म यहाँहरूले विकास गर्नुभएको प्रविधि र यहाँहरूको राजनीतिक अभियान सूचनाको हकलाई लिएर गरिरहनु भएको अभियानलाई पनि अलिकति यहाँ हाम्रो पडकास्टका श्रोताहरूलाई रोचकै हुन जस्तो लाग्छ। शशीजी,
हामीले चाहिँ यो विवेकशील राजनीतिक अभियान सुरु गरिराख्दाखेरि चाहिँ हामीले एउटा भन्ने गरेको सेन्टेन्स चाहिँ वाक्य चाहिँ के थियो भने टेक अ लिड, नेतृत्व लिनुहोस् भन्ने थियो कि। अब सूचना माग्ने भनेको नि एक किसिमले चाहिँ तपाईँको नेतृत्व लिने नै भयो भन्नु, मतलब चाहिँ लोकतन्त्र अथवा कुनै पनि समाज त्यतिकै बलियो हुनु हुँदैन होइन। त्यो बलियो हुनको लागि चाहिँ अघि हामीले सक्रिय नागरिकको कुरा गऱ्यौँ भनेपछि नागरिकको भूमिका हुन्छ, भनेपछि नागरिकको मिनिमम भूमिका निभाउनुहोस् होइन। तपाईँले तपाईँसँग अधिकारहरू भए, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, नयाँ व्यवस्था आयो भनेपछि थुप्रो अधिकारहरू नागरिकहरूको लागि छ, तर त्यो अधिकारहरू बलियो हुनको लागि चाहिँ त्यसले चाहिँ नागरिकको सहभागिता खोजिरहेको होइन। हामी चाहिँ परिवर्तन भनेर न अब एउटा मानसिकता के छ भने होइन कि एउटा सुपर हिरो आएर पनि देश बनाइदिने हो कि समाज बनाइदिने हो कि भन्ने किसिमको धारणा छ, तर परिवर्तनले चाहिँ नागरिकहरूको सहभागिता खोजिरहेछ होइन। परिवर्तन चाहिँ नागरिकतिर हेरेर छ, नागरिकतिर चाहिँ आकाशतिर हेरेर हुन् कि भन्ने एउटा मामलामा हामीले भनेको चाहिँ नेतृत्व लिनुहोस्। अब यो सूचनाको हक भनेको चाहिँ ठ्याक्कै त्यही नै भयो क्या, तपाईँले नेतृत्व लिने नै कुरा भयो भनेपछि चाहिँ हामीले यसको बारेमा हाम्रो जानकारीमा आइसकेपछि चाहिँ हामीले पहिलादेखि नै विभिन्न ठाउँमा हामीसँग जे जति जानकारी थियो, अब अहिले त तारानाथ दाल सरहरूसँग र अरूसँग साथीहरूसँग अभियन्ता साथीहरूसँग कुरा गर्दा गर्दा धेरै कुरा थाहा भयो। त्यो बेलामा त यति मात्रै थोरै मात्रै चाहिँ जानकारीको रूपमा चाहिँ हामीले थियो, तैपनि प्रवर्धन गरिरहेको थियो। अनि पछिल्लो समय हामीलाई के लाग्यो भन्दाखेरि यो त अब चिठी लेख्नु पऱ्यो, मैले चाहिँ आरटिआईको एप्स पनि हेरेको छु, तपाईँहरूको त एकदमै धेरै इन्फर्मेसन छर्छ त्यसमा। अनि हामीले चाहिँ त्यसमा अलिकति सजिलो हुने गरी के गर्न सकिन्छ भन्दाखेरि टेम्प्लेट बनाइदिउँ। त्यो टेम्प्लेटमा के हुने भने बेहोरा हुन् त, मान्छेलाई अल्छी बनाइतर हो, फेरि हामीले फेरि सजिलो पनि बनेर हो त्यो बेहोरा जुन हामीले लेख्नुपर्ने हुन्छ कि मलाई चाहिँ हाम्रो सूचनाको हक सम्बन्धी माग गर्दाखेरिको बेहोरा जुन छ त्यो बेहोरा चाहिँ लेख्नको लागि धेरै समय खर्च गर्नु नपरोस् भने टेम्प्लेट बनाएको छौँ। त्यो rti.vivekshil.org त्यो टेम्प्लेट छ, त्यसमा चाहिँ गयो, अब त्यसमा हामीले क्लिक गऱ्यो, त्यो अप्सनहरू आउँछ, सूचना अधिकारीलाई माग्ने कि कार्यालय प्रमुखलाई माग्ने कि, त्यसपछि मिति हाल्यो, त्यो बेहोरा अलरेडी त्यहाँनिर सेट हुन्छ, त्यसपछि तपाईँको सूचना 1, 2, 3, 4 माग्न चाहेको सूचनाहरू लेख्यो, तपाईँको आफ्नो नामहरू सबै विवरणहरू लेख्यो अनि त्यसलाई चाहिँ त्यति गरिसकेपछि प्रिन्ट हुन्छ। हामीले बनाउन खोजेको चाहिँ हामीले गरेको त्यो त्यो हाम्रो मोबाइल एप्लिकेसनमा चाहिँ छैन, त्यो वेब एप्लिकेसन हो, तर त्यो वेब एप्लिकेसन भए पनि जस्तो गुगल क्रममाहरूमा पनि मजाले त्यो चल्छ। अब यसमा अहिले अलिकति जोड्न खोजेको चाहिँ
मैले यहाँनिर नै अलिकति हाम्रा श्रोताहरूलाई काम लागोस् भनेर, एउटा त यहाँहरूलाई सूचनाको हकको बारेमा कानुनमा के छ, यसको प्रयोग कसरी गर्न सकिन्छ, प्रयोग गर्दा के फाइदा हुन्छ भन्ने जस्ता जानकारी चाहियो भने आरटिआई नेपाल एप्लिकेसन तपाईँको मोबाइलमा छ, एन्ड्रोइड र आइएस दुइटै भर्सनमा छ भने सूचना माग्नका लागि तपाईँलाई तुरुन्तै सहजै सूचना माग्नको लागि तपाईँलाई निवेदन तयार गर्नु छ, उजुरी तयार गर्नु छ, आयोगमा जाने अपिल तयार गर्नु छ भनेदेखि यो विवेकशीलको वेब एप्लिकेसन यी दुईवटा भने चाहिँ यी दुईवटा प्रविधिले यो नागरिक तहबाट सुरु भएको यो दुईवटा एप्लिकेसनले नेपाली नागरिकलाई सूचनाको हकको प्रयोग गर्नको लागि र यसबारे थाहा पाउन बुझ्न र अभ्यास गर्नको लागि धेरै नै सहयोग पुग्छ जस्तो मलाई लाग्यो र यो सुन्ने श्रोताहरूले पनि त्यसलाई अभ्यासमा ल्याउन हुन चाहिँ म चाहिँ अनुरोध गर्न चाहन्छु। अब अलिकति नारायणजीले अघि नै के भन्दै हुनुहुन्थ्यो भनेदेखि सूचनाको हकको प्रवर्धन गर्न र यसलाई बलियो बनाउन र यो हकलाई कार्यान्वयन गर्न चाहिँ विभिन्न निकायहरूको के भूमिका हुन्छ त भनेर उहाँले छलफल गर्न खोज्नु भएको थियो। अब मलाई के लाग्छ भनेदेखि पहिला चाहिँ हामी के हेरौँ भनेदेखि सूचनाको हक भनेको हरेक नागरिकको हक हो, त्यो मान्छे मिडियाको होस् कि त्यो मान्छे कर्मचारी होस् कि त्यो मान्छे राजनीतिक दलको होस् कि त्यो मान्छे सेना प्रहरी होस् कि अथवा कोही होस्, त्यो लिङ्ग जाति विभेद होइन, हरेक नागरिकको लागि सूचना आवश्यक छ, थाहा पाउन आवश्यक छ र त्यो हरेक नागरिकले प्रयोग गर्न सक्छ। र यो हाम्रो सूचनाको हकको यो कानुन जुन छ त्यो कानुनको प्रयोग प्रधानमन्त्रीको कुर्सीमा बसेका मान्छेले नि गर्न सक्छ, किन उसलाई पनि त सूचना चाहिन्छ नि कतिपय, किन उसको निजी सरोकार पनि हुन्छ र उसको पदीय हैसियत एउटा हुन्छ, सार्वजनिक निकायको पदमा बसेका हिसाबले उसले गर्ने कार्य काम सम्पादन गर्ने कुरा थाहा दिनुपर्ने दायित्व एउटा हुन्छ भने अर्को त उसलाई फेरि थुप्रै सूचना उसलाई आफ्नो जीवनको लागि आवश्यक परिरहेको हुन्छ, उसको सम्पत्तिको सूचना, शिक्षाको सूचना, स्वास्थ्यको सूचना, आफ्नो सम्बन्धको सूचना, अरू सरोकारको सूचना आफ्नो विभिन्न हुन्छ, विभिन्न निकायमा रहेको हुन्छ। भनेपछि सूचनाको हक पहिलो कुरा त हरेक मानिसले चाहिँ यो मेरो हक हो र यसबाट मलाई बल पुग्छ, यसबाट दुईवटा, एउटा मेरो अधिकार प्राप्तिको लागि बल पुग्छ, दोस्रो मैले गर्नुपर्ने कार्य सम्पादन जुन छ, जिम्मेदारी जुन छ त्यो राम्रोसँग गर्नलाई पनि मलाई यसले मद्दत पुग्छ भन्ने कुरा आत्मसात गर्नु जरुरी हुन्छ, किनभने यो यस्तो हक हो। त्यसैले यसको प्रयोगमा कसको के भूमिका त हुन्छ त भन्दा यसको सहज रूपमा के हो भने तपाईँ जुन ठाउँमा हुनुहुन्छ, यदि तपाईँ सार्वजनिक निकायमा हुनुहुन्छ भने त्यो सार्वजनिक निकायलाई खुला पारदर्शी गर्ने, त्यहाँको सूचनाहरू अध्यावधिक गर्ने र माग्न आएका मानिसलाई अथवा थाहा दिनुपर्ने मानिसलाई थाहा दिइरहने र माग्न आएको मान्छेलाई सहज दिने, र अर्को चाहिँ तपाईँ एउटा नागरिकको एउटा मान्छेको हिसाबले एउटा व्यक्तिको हिसाबले तपाईँको आफ्नो सरोकारलाई तपाईँलाई अप्ठ्यारो पर्दा तपाईँलाई समस्या पर्दा तपाईँलाई आवश्यक पर्दा पनि सूचनाहरू खोज्नुहोस् र सार्वजनिक चासोमा तपाईँलाई योगदान गर्ने मन छ भनेदेखि र तपाईँ करदाता हो, हरेक मान्छे करदाता हो र करबाटै राज्य सञ्चालन गर्ने भएकोले त्यो राज्यलाई कसरी राज्यका विभिन्न निकायहरूभित्र, राज्य भनेको खालि एक्जिक्युटिभ मात्रै होइन, कार्यपालिका मात्र होइन, सम्पूर्ण राज्यका संरचनाहरू सूचनाको हकले परिकल्पना गरेका सार्वजनिक निकायहरू सबैलाई चाहिँ कसरी त्यहाँ छु, आफू विभिन्न भूमिकामा कोही प्रधानमन्त्री होला, कोही मन्त्री होला, कोही सचिव होला, कोही हाकिम होला, कोही कारिन्दा होला, कोही त्यहाँ कुनै संस्थाको प्रमुख होला, कोही त्यसको सूचना अधिकारीको भूमिकामा होला भने उसले खुलापनलाई बढावा दिनु पऱ्यो। त्यसैले यसको भूमिकाको कुरा गर्दा तपाईँले भन्नुभयो नि राजनीतिक दल छ, राजनीतिक दल भने त आम मानिसको नेतृत्व गर्ने न हो, आम मानिसको नेतृत्व गर्ने भने चाहिँ आम मानिसको भावना र आवश्यकता र लाई तपाईँले सम्बोधन गर्ने हो, त्यसको लागि तपाईँले सूचनाको हक त तपाईँको त एउटा आधारभूत अभियान हुनुपर्छ। तपाईँ जब मान्छेको नेतृत्व गर्दै हुनुहुन्छ भने ती तपाईँले नेतृत्व गरेका मान्छेलाई सशक्त बनाउनु त तपाईँको दायित्व हो र राजनीतिक दल भनेको सार्वजनिक मामिलामा एजेन्डाहरूलाई लिड गर्ने हो, भनेपछि तपाईँ एजेन्डाहरू बनाउनलाई नै तपाईँलाई थाहा चाहियो, तपाईँले इभिडेन्स बेस भन्छौँ नि हामी, प्रमाणमा आधारित वकालत र अभियानहरू चलाउनलाई त वास्तविकता के हो, तथ्य के हो भन्ने जान्न पऱ्यो, वास्तविकता र तथ्य जान्नलाई सूचनाको हकको प्रयोग गर्नु पऱ्यो र दिनु पऱ्यो। त्यसै गरी अरू मिडियामै कुरा गरौँ, जस्तो अब मिडियाले पहिला के हुन्थ्यो भनेदेखि सूचनाको हक छैन हामी भेट्न जान्छौँ, आफ्नो सूत्र बनाउँछौँ, विश्वस्त सम्बन्ध बनाउँछौँ, त्यहाँबाट सत्य के हो भन्ने कुरा खोतलेर ल्याउँछौँ, टेलिफोन गर्छौँ, कुराकानी गर्छौँ, इन्टरभ्यू गर्छौँ, अनि त्यो कुरालाई मिलाएर सन्तुलित बनाएर अझ परिपक्व बनाएर अनि हाम्रा माध्यम मार्फत मान्छेलाई जानकारी दिन्छौँ, हाम्रो त्यो दायित्व हो भन्थ्यौँ। अब त मिडियाले त्योभन्दा बढी दिन सक्यो, तपाईँले भेटेर खोजेर दुःख गरेर व्यक्तिगत सम्पर्कले परेन, तपाईँलाई अधिकार छ, तपाईँले डाटा खोज्नुहोस्, प्रमाण खोज्नुहोस्, तथ्य खोज्नुहोस्, कागजात खोज्नुहोस् र त्यसलाई विश्लेषण गरेर तथ्यहरू आम मासमा चाहिँ पठाउनुहोस्, तपाईँ बढी विश्वसनीय र तथ्यपरक मिडिया हुनुहुन्छ। त्यसैले सबैले त्यो सूचनाको हकलाई कार्यान्वयन गर्ने दायित्वमा नै आफ्नो जिम्मेदारी पुरा गर्नु पऱ्यो र सूचनाको हकलाई प्रयोग गरेर माग्नु पऱ्यो। सूचनाको हक छ मैले थाहा पाउनु पऱ्यो भनेर तपाईँलाई स्वत कसैले नि ल्याएर थाहा दिँदैन, त्यो मैले निष्क्रिय भूमिका खेल्ने नागरिकले चाहिँ यो अधिकार पाइन भनेर गुनासो गर्नु बेकार हुन्छ। त्यसमा सक्रिय नागरिक हुन नै अग्रसर भयो भने हामीले विभिन्न निकायमा जहाँ जहाँ हुन्छौँ त्यो निकायलाई हामीले न्याय गर्छौँ जस्तो मलाई लाग्छ। शशीजी के भन्नुहुन्छ?
तपाईँले एकदमै भनिहाल्नुभयो, एकदमै राम्रो कुरा। यसमा चाहिँ अब यो सूचनाको हक सम्बन्धी ऐनको दायराभित्र सबै सार्वजनिक निकायहरू पर्ने नै भए र राजनीतिक दलहरू पनि पर्ने नै भए र आजको दिनमा चाहिँ अब एकदम दुःख साथ के भन्नुपर्छ भने मैले चाहिँ अहिलेसम्म कुनै पनि राजनीतिक दलको सूचना अधिकारी भनेर टाँसेको पनि थाहा छैन, मलाई अपोइन्ट गरेको पनि थाहा छैन। तर हामीले चाहिँ विवेकशील पार्टीमा हामीले भर्खरै नयाँ दल दर्ताको लागि निवेदन दिएछौँ र हामीले सुरुदेखि नै हाम्रो चाहिँ हामी आफैले अभियान यसको चलाइरहेको भएर हाम्रो प्रवक्ता नै सूचना अधिकारी पनि हुने भनेर तोकेका छौँ र यो मेरो विचारमा चाहिँ यसरी हो भने मलाई थाहा छैन, मैले अरू दलको बारेमा यसो बुझ्दाखेरि पाइएन, तर त्यसो हो भने चाहिँ नेपाल
अरू दलमा पनि थिएन, माग गरियो राजनीतिक दलकै सदस्यहरूले राजनीतिक दलहरूमा सूचनाको हकको प्रयोग गर्ने सिलसिला बढेर मुद्दा पनि परे, मुद्दा परेपछि अहिले केही दलहरूले मैले थाहा पाएअनुसार नेपाली काङ्ग्रेसले त्यहाँ आफ्नो कार्यालयको सचिवलाई सूचना अधिकारी भनेर वेबसाइटमै फोटोसहित राखेर देखेका छु मैले, त्यस्तै अरू राजनीतिक दलहरूले पनि बिस्तारै अभ्यासलाई अगाडि बढाएको आशा गरौँ गरेका छन् कि भन्ने, तर अझै यसलाई संस्थागत हुन जरुरी छ वास्तवमा तपाईँले भने जस्तो।
यसमा चाहिँ अब यसको किन एउटा जरुरी भयो भने जस्तै राजनीतिलाई अधिकांश रूपमा राजनीतिलाई नागरिकहरूले बुझ्ने चाहिँ उहाँहरूले विश्वास गरेको नेताहरू मार्फत उहाँहरूले विश्वास गरेको दलहरू मार्फत हुने भयो भनिसकेपछि दलहरूले नै राजनीतिक दलहरूले नै नेताहरूले नै यस्तो महत्त्वपूर्ण कुरालाई चाहिँ त्यति महत्त्व नदिँदाखेरि समग्र हाम्रो समाजको चाहिँ अगाडि बढ्नुपर्ने गति नै पछाडि परिरहेको जस्तो मलाई लागिरहेको छ। त्यही भएर जति राजनीतिक दलले यसमा भूमिका खेल्नुपर्ने हो उहाँहरूले खेलिराख्नु भएको चाहिँ छैन, नेताहरूले खेल्नुपर्ने नेताहरूले खेलिराख्नु भएको छैन, जबकि उहाँहरूले यही अधिकार को लागि चाहिँ आफ्नो जिन्दगीभर राजनीति गरेर बिताउनु भएको अवस्था चाहिँ हो होइन, अल्टिमेटली त यही त हो नि त, किन के को लागि लड्नु हो भन्दाखेरि त्यही पारदर्शी व्यवस्थाको लागि त हो नि, अनि पारदर्शी व्यवस्थाको टुटेको खाँबो चाहिँ के हो त भन्यो भने त फेरि सूचनाको हक नै हो होइन, सो त्यो हिसाबले पनि उहाँहरूले गर्नुपर्छ। तर अर्को एङ्गलबाट हेर्दाखेरि चाहिँ अब फेरि हामीले नेता राजनीतिक दल मात्रै भनेर उहाँहरूतिर हेरेर बस्ने अवस्था चाहिँ छैन, अब यो नागरिकको लागि यो अभियान बनिसक्यो, ऐन बनिसकेको छ, त्यही भएर नागरिकहरू पनि स्वैच्छिक अलिकति अगाडि बढेर प्रोएक्टिभ भएर उहाँहरूले चाहिँ सूचनाहरू माग गर्नु पर्यो। अब यो बाहेकदेखि चाहिँ के गर्न सकिन्छ भने त्यही धेरै काम गर्न सकिन्छ होइन, यो त तपाईँको स्कुलमा नै तपाईँको यसको बारेमा प्र्याक्टिकल पढाइ नै हुनसक्ने भयो एक हिसाबले भन्यो भने, जस्तै हामीलाई चाहिँ तपाईँले अहिले रमाइलो के छ भने इङ्ग्लिसको तपाईँले आइएल्स टोफल्सको इक्जाम दिनुभयो भनेदेखि त्यहाँ चाहिँ होइन राइट अ लेटर टु द मेयर अफ द योर सिटिज होइन भनेर त्यो इक्जाम आउँछ क्या, त्यो होइन भनेपछि हाम्रोमा त त्यो संस्कारै छैन, भनेपछि मेयरलाई चिठी लेख्ने तपाईँको वडाध्यक्षलाई चिठी लेख्ने प्रश्न सोध्ने भन्ने नै छैन कि, कम्प्लेन गर्ने भन्ने नै छैन, भनेपछि त्यसैको अवधारणाभित्रै पर्छ सूचनाको हक पनि,
आफ्नै स्कुलको प्राध्यापकलाई अथवा क्याम्पसको प्रमुखलाई त्यहाँभित्रकै कुराहरूमा प्रश्न उठाउने विद्यार्थीहरूको एउटा क्रिटिकल एप्रोच हामी कहाँ छैन, र सूचनाको हकलाई एउटा औपचारिक शिक्षाको अनिवार्य खम्बा नै बनाउनु पर्छ, तपाईँले सही भन्नुभयो, हामी त्यसमा निरन्तर आवाज पनि उठाइरहेछौँ, केही पाठ्यक्रमहरूमा यसको सम्बोधनहरू भए पनि अझै यसलाई मेनस्ट्रिमाइज गर्न बाँकी छ, र औपचारिक शिक्षा प्रणालीद्वारा नै हरेक मानिसलाई थाहा हुनु पर्यो कि मेरो थाहा पाउने अधिकार मेरो आधारभूत अधिकार हो, र मेरो थाहा पाएपछि मात्रै म एउटा सक्षम मान्छे बन्छु, र मैले लेखेको बोलेको उठाएका कुराहरू त्यो चाहिँ तथ्यपरक हुन्छन् र त्यसले चाहिँ प्रभाव सिर्जना गर्छन् भन्ने कुरा बुझ्नको लागि पनि हाम्रो बेसिक एजुकेसनद्वारा नै सूचनाको हक एउटा बेसिक एजुकेसनको एउटा अभिन्न पक्ष हुनै पर्छ वास्तवमा।
अब यसमा यसको टेक्निकलिटिजमा कुरा गर्दाखेरि चाहिँ हामीले अलिकति अहिले पनि सूचनाको हक यत्रो जति समस्या भए पनि मान्छेहरूले प्रयोग गरिराख्नु भएको छ होइन, तर अब अलिकति यसको एकदम टेक्निकल कुरामा जाँदाखेरि चाहिँ टेक्निकल कुरा पनि होइन, यो प्र्याक्टिकल कुरा नै हो, यसमा चाहिँ जस्तो अलिकति वडाहरूमा चाहिँ वडा अध्यक्षहरूले चाहिँ यसको सूचनाको हक दर्ता नगरिदिने होइन, अलिकति यसलाई चाहिँ रेकगनाइज नगरिदिने त्यो समस्याहरू चाहिँ छ, अब त्यो चाहिँ अभियानहरूले नै अगाडि बढाउनु पर्छ होला भन्ने लाग्छ।
सही हो, तपाईँले सचिवजीले भने जस्तो अहिले धेरै मानिसहरूलाई आफ्नो नजिकको कार्यालय भने त वडा कार्यालय छ, तर वडा कार्यालयहरूमा चाहिँ मानिसहरू सूचना माग्न गए भने अथवा के भयो भनेर खोजी गर्न गए भने त्यहाँ चाहिँ सूचनाको हकको निवेदन राम्ररी दर्ता नगरिदिने, ए तपाईँलाई जहाँ जानुहोस् त्यहीँ खोज्न जानुहोस्, अख्तियारमा जानुहोस् अथवा मेयर कहाँ जानुहोस् अथवा माथि जानुहोस्, हामीलाई थाहा छैन के गर्न सक्नुहुन्छ भनेर धम्क्याउने तर्साउने गरेको मैले पनि सुनेको छु। यदि त्यस्तो अवस्था भयो भनेदेखि चाहिँ त्यहाँ सूचनाको हकबाट मानिसहरू वञ्चित भइरहेको अवस्था हुन्छ, र त्यसको लागि परिवर्तन ल्याउन चाहिँ हामीले स्थानीय तहमा वडा कार्यालयहरू यसमा जवाफदेही हुनैपर्छ। हुन त अहिलेका वडा कार्यालयहरूलाई धेरै कार्यकारी अधिकार छैन, न गाउँपालिका अथवा नगरपालिका कार्यालयले नै आर्थिक प्रशासन हेर्दो रहेछ, तर पनि सेवा प्रवाहसँग सम्बन्धित अनेकौँ कुराहरू वडासँग सम्बन्धित हुन्छ, र वडामा चाहिँ यो कुरा संस्थागत होस् भनेर काठमाडौँ महानगरपालिकाले पहिला नगरेपछि यो गुनासो काठमाडौँ महानगरपालिकामा गएर काठमाडौँ महानगरपालिकाले चाहिँ आफ्ना सबै वडा कार्यालयका सचिवहरूलाई सूचना अधिकारी भनेर तोकिदिएको छ, र उनीहरूले अब सूचनाको हकको निवेदनहरू दर्ता गर्ने, सूचना माग्न आएकालाई सूचना उपलब्ध गराउनु पर्ने कर्तव्यबाट उनीहरू विमुख उनीहरू पन्छिन पाउँदैनन्, त्यो अवस्था सिर्जना भएको छ, र नेपालको सबै यो सम्पूर्ण वडा कार्यालयहरू, सम्पूर्ण तपाईँको विद्यालयहरू र सम्पूर्ण सामुदायिक संस्थाहरूमा पनि त्यहाँको कर्मचारी छ भने प्रमुख कर्मचारीलाई नै सूचना अधिकारी बनाउने, छैन भने राजनीतिक नेतृत्वबाट आएको मानिसहरू, जस्तो भने वडाध्यक्ष पनि चेकमा सही गर्ने अथवा चाहिँ रातो कलमले चाहिँ चिठी र प्रमाणित गर्ने अधिकार बोकेर बसेका देखिन्छ, मेयरहरू चाहिँ कार्यकारी अधिकार नै होल्ड गरेर बसेको देखिन्छ, अध्यक्ष उपाध्यक्षहरू कार्यकारी अधिकार लिएर बसेको छन् स्थानीय तहमा, भनेपछि उनीहरूले सूचनाको हक कार्यान्वयन गर्नुपर्ने जुन दायित्व हो सूचना अधिकारी नियुक्त गर्ने, नगरेमा आफू कार्यालय प्रमुखको जिम्मेदार भएको हिसाबले सूचनाको हकको कर्तव्य पुरा गर्नलाई उनीहरूलाई हामीले प्रशिक्षित पनि गर्नुपर्छ र यो एउटा चाहिँ संरचनागत विकास पनि जरुरी छ। त्यो भयो भनेदेखि मानिसले एउटा नजिकको सरकारबाट पाउनुपर्ने सेवाहरूको बारेमा सूचना पाउँछन्, गर्नुपर्ने कर्तव्य के हो भन्ने पनि थाहा पाउँछन् र एउटा वास्तविक लोकतन्त्रको अनुभूति चाहिँ त्यहाँ हुनसक्छ। यो समस्याहरू छ स्थानीय तह। म यहाँ यो पोडकास्टका श्रोताहरूलाई के भन्न चाहन्छु भने सम्पूर्ण वडा कार्यालयहरू होस् कि प्राथमिक विद्यालय होस्, ती निकायहरूले चाहिँ सूचनाको हक कार्यान्वयन गर्ने कर्तव्यबाट उनीहरू पन्छिन पाउँदैनन्। तपाईँको निवेदन छ भने निवेदन दर्ता गरिनुपर्छ, यदि निवेदन दर्ता गर्दैनन् भनेदेखि तपाईँहरूले सूचनाको हकको अघि नै हामीले कुरा गरेको एप्लिकेसनबाट अथवा यो वेब एप्लिकेसन जहाँबाट जानुहोस् तपाईँले त्यसलाई राष्ट्रिय सूचना आयोगमा उजुरी सिधै पनि गर्न सक्नुहुन्छ र त्यो अभियानलाई एउटा अलिकति दबावको पूर्ण ढङ्गले अगाडि ल्यायो भने नै हामीले परिवर्तन संस्थागत गर्न सक्छौँ।
तपाईँहरूको कुरा सुनेर मलाई पनि धेरै जानकारी भयो, रमाइलो पनि लाग्यो र यो विवेकशीलले आफ्नो पार्टीभित्रै आरटिआईलाई सूचनाको हकलाई यसरी आत्मसात गरेको देख्दा चाहिँ अरू पार्टीहरूले पनि यस्तै गरी आत्मसात गर्ने हो भने अहिले त संहिता आइसकेपछि भनिन्छ यति धेरै सरकारहरू छन् प्रदेशहरूको कुरो छ, अझ राजनीतिक तहमा भाषणहरूमा सुनिरहेको हुन्छ दिनैपिच्छे सिंहदरबार चाहिँ गाउँ गाउँ गएको छ अहिले, अथवा मुख्य अधिकार के अरे धेरै अधिकार प्रशासनिक आर्थिक थुप्रै बजेटका कुरा विकास निर्माणका कुरा भनेपछि त्यहाँ त प्रशस्तै सूचनाहरू हुन्छन्, थुप्रै सूचनाहरू हुन्छन् हुन सक्छन् होला, तर यो अहिले कुरा गरेको सुन्दाखेरि कतिपय अवस्थामा त तिनीहरूलाई सूचना माग्ने मान्छेलाई त नदिने तर्साउने धम्क्याउने त्यस्तो पनि रहेछ नि समाचार कहिलेकाहीँ यो मिडियामा पनि आइरहेको हुन्छ, सूचना मागेकै कारणले गर्दाखेरि चाहिँ दुर्व्यवहार गरियो भनेर आइरहेको हुन्छ। यो हेर्दाखेरि जस्तो सूचनाको हक यो ऐनमै उनीहरूको संरक्षणको लागि केही गर्नुपर्ने बेला भएको हो के हो, यो तारा सरले बताइदिनुहोस् न।
सूचनाको हकको मागकर्ताहरूको सुरक्षाको विषय असाध्यै संवेदनशील हो तपाईँले त्यो, किनभने सूचना भने नै शक्तिसँग जोडिन्छ र शक्तिलाई खुला गर्नु भनेको त्यो टकरावै हो, एउटा सङ्घर्ष नै हो र शक्ति जसको हातमा हुन्छ किनभने जसले थाहा पाएको हुन्छ ऊ शक्तिशाली हुन्छ र अरूलाई थाहा दियो भने त्यो शक्ति पनि उसको हातबाट जान्छ। अब त्यसैले मानिसको एउटा स्वभावै के हुन्छ भने त्यो शक्तिलाई केन्द्रीकृत गर्ने हुन्छ र सूचना मागकर्ताले जब जान्छन् त्यसपछि एउटा सङ्घर्षको अवस्था सिर्जना हुन्छ, त्यो भन्ने त्यो अवस्थामा चाहिँ असुरक्षाको अवस्थाहरू पनि आएको छ धेरै ठाउँमा यो सुनिन्छ। तर सूचनाको हक माग्नु भनेको मौलिक अधिकारको खोजी गर्नु हो र एउटा नागरिकलाई मौलिक अधिकारबाट वञ्चित गर्नु अपराध हो र नागरिकको मौलिक अधिकार मानव अधिकार हो, त्यो मानव अधिकारको परिपूर्ति गर्नु सार्वजनिक निकायहरूको कर्तव्य हो, यदि त्यो कर्तव्यबाट कुनै निकाय च्युत गरेका छन् भने उनीहरूले अपराध गरिरहेका छन्। त्यसैले सूचना मागकर्तालाई दुर्व्यवहार गर्ने, थर्काउने, तर्साउने, उनीहरूलाई अल्झाउने, उनीहरूलाई धाक धम्की दिने अथवा उनीहरूलाई विभिन्न बहानामा चाहिँ दुःख दिने जुन शैली छ त्यो भनेको एउटा लोकतन्त्र विरुद्धको अपराध हो, नागरिक अधिकार विरुद्धको अपराध हो र त्यो अपराध नगर्नको लागि चाहिँ सशक्त रूपमा सचेत नागरिकहरूले आवाज दिनुपर्दछ र त्यो गर्न सक्यौँ भने मान्छे नै सूचना खोज्न जान्छन्, सूचना खोज्न प्रश्न राख्न मान्छे गए भने नै लोकतन्त्र एउटा जिउँदो जाग्दो हुन्छ। हामी लोकतन्त्र चाहन्छौँ भने, लोकतान्त्रिक समाज चाहन्छौँ भने सूचनाको हकको मागकर्तालाई त प्रोत्साहन र उनीहरूलाई चाहिँ हौसला दिनुपर्छ, न कि उनीहरूलाई दुर्व्यवहार गर्ने र तर्साउने। यस सिलसिलामा यसलाई अझै केही कुराहरू मलाई लाग्दछ शशीजीले थप्न सक्नुहुन्छ।
यसको महत्त्व बुझ्नुपर्ने चाहिँ के छ भने जस्तै अब विकसित राष्ट्रहरूमा, पश्चिमा राष्ट्रहरूमा जो विकसित राष्ट्रहरू कुरा गरौँ, उहाँहरूमा चाहिँ उहाँहरूको देशमा काहीँ न काहीँ लोकतन्त्र संस्थागत भएको छ होइन, तर हामी चाहिँ एउटा गरिबीबाट उठ्दै गरेको होइन विकासोन्मुख राष्ट्र हौँ र हामीले हाम्रो समकक्षी हाम्रो जस्तै देशहरू हेऱ्यौँ भनेदेखि यो विकासोन्मुख बाटोबाट विकासशीलतिर जाँदा जाँदा जाँदै फेरि पनि बिग्रिएर होइन त्यो एउटा युद्धमा फँसेका राष्ट्रहरूलाई हेरौँ न होइन, अफगानिस्तानलाई हेरौँ, पाकिस्तानमा त अब युद्ध नभए पनि एक किसिमको चाहिँ अस्थिरता छ होइन, भारत नै पनि त्यत्रो लोकतन्त्रको देश भएर पनि भने जस्तो गरी माथि उठ्न सकेको छैन, अरू अफ्रिकन राष्ट्रहरूलाई हेरौँ भनेपछि हामी यो अहिलेको बिन्दुबाट जता पनि जान सक्छौँ कि भनेको मतलब यो चाहिँ युद्धमा पनि जान सक्छौँ हामीले लोकतन्त्रलाई बलियो गर्न सकेनौँ भने जबकि हामी नागरिकहरूले चाह्यौँ भनेदेखि चाहिँ अहिले हामीसँग जे छ सूचनाको हक जस्तो ऐनहरू तपाईँको अरू ऐनहरू पनि छन् सूचनाको हकै ऐन प्रयोग गरेर पनि हामीले हाम्रो लोकतन्त्रलाई बलियो बनाएर हामी चाहिँ एउटा शान्तिपूर्ण समाज हामीले खोजेको जस्तो चाहिँ सबैजना समान भएको सबै बेसिक अधिकारहरूमा चाहिँ नागरिकहरूको त्यो सहज पहुँच भएको राष्ट्र हामी चाहिँ बनाउन सक्छौँ होइन त्यसको लागि चाहिँ सूचनाको हक सम्बन्धी ऐन चाहिँ महत्त्वपूर्ण छ यो हामीले बुझौँ र हामीले त्यो नबुझिकन चाहिँ भनौँ न अरू बाटोहरू रोज्यौँ भनेदेखि चाहिँ सायद यो पोइन्टबाट हामी एकदमै खतरनाक बाटोतिर पनि लाग्ने पनि हुनसक्छ त्यही भएर चाहिँ त्यहाँ नजानको लागि र अहिलेको स्थितिबाट प्रोग्रेसिभ हुँदै अझ समाजलाई बलियो बनाउन लोकतन्त्र बलियो बनाउन नागरिकहरू हाम्रो समाज एउटा खुसी नागरिकहरू बसेको समाज बनाउनको लागि चाहिँ सक्रिय नागरिकको भूमिका खेलौँ सूचना माग्न जाउँ हाम्रो भूमिका त्यही
एकदमै शशीजीले यसलाई असाध्यै राम्रोसँग यो विषयलाई राखिदिनुभयो सायद यस्तै भावनाहरू बुझेर होला संयुक्त राष्ट्रसङ्घले यो वर्षको अन्तर्राष्ट्रिय सूचनाको अधिकार दिवसलाई दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 16 10 जोडेको छ र त्यो लक्ष्य नम्बर 16 मूल कुरा नै के हो भने न्यायपूर्ण समाज शान्तिपूर्ण समाज र समावेशी समाज न्याय शान्ति र समावेशीकरणले नै एउटा सुदृढ लोकतन्त्र बन्छ र सुदृढ लोकतान्त्रिक प्रणालीले नै विकासको सबै आयाममा चाहिँ प्रगति गर्न सकिन्छ त्यसो हुनाले यो शान्ति न्याय र समावेशीकरणका लागि पनि सूचनाको हक चाहिँ अपरिहार्य छ र त्यो नै त्यसको फाउन्डेसन हो भनेर यसपालाको नारा नै त्योसँग जोडेको छ र सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस यसपाला हामी जुन अहिले आज मनाउँदैछौँ यसलाई हामीले हाम्रो संसारको एउटा न्यायपूर्ण समानता र स्वतन्त्रताले भरिएको शान्तिपूर्ण र समावेशी सबै मानिसको चाहिँ एउटा आत्मसम्मानले भरिएको सुन्दर लोकतन्त्र बनाउनको लागि सूचनाको हक अपरिहार्य कुरा हो र त्यसको उचित कार्यान्वयनका लागि नै आजको दिनमा चाहिँ हामीले घचघच्याउनु पर्छ भनेर संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ र मलाई लाग्छ हाम्रो यो पडकास्ट मार्फत पनि हामी त्यही आह्वान गरौँ कि हाम्रो देशमालाई हामी न्यायपूर्ण बनाउनु छ यसलाई शान्तिपूर्ण बनाउनु छ र हाम्रो लोकतन्त्रलाई सुदृढ गर्नु छ र सबै नेपालीले एउटा आत्मसम्मानपूर्ण र समावेशी समाज र विकसित समाज हामीलाई आवश्यक छ भने सूचनाको हक त्यसको लागि अपरिहार्य साधन हो र त्यो साधनलाई उपयोग गरौँ सदुपयोग गरौँ र आजको दिवसले त्योतर्फ हामी सबैलाई घचघच्याओस् त्यही शुभकामना म चाहिँ व्यक्त गर्न चाहन्छु
हामी अब यो पडकास्टको अन्तिममै आइसक्यौँ किनभने धेरै कुराहरू आइसके सूचनाको हकको बारेमा यसको विविध पक्षमा चर्चा लामो समयसम्म गर्न सकिन्छ र आजको बसाइमै पनि हामीले विभिन्न पक्षमाथि चर्चा गरिसक्यौँ र फेरि पनि हामी यस्ता रमाइला पोडकास्टहरू बनाउँदै जानेछौँ यो अन्तिममा मलाई यहाँ अर्को सानो सूचना के आयो भने हामीले गफ गर्दै गर्दाखेरि आज यो दिवस मनाइरहँदाखेरि फ्रिडम फोरमले तयार गरेका सूचनाको हक सम्बन्धीका विभिन्न कथाहरू सफलताका कथाहरू विभिन्न व्यक्तिका आफ्ना कथाहरू लगायत थुप्रै परिवर्तनका कथाहरू सूचनाको हक प्रयोग गरेर आएका परिवर्तनका कथा अथवा स्टोरीहरू चाहिँ यहाँ थुप्रै छन् फ्रिडम फोरममा त्यसका लागि फ्रिडम फोरमको वेबसाइट हेर्नुहोला भनेर यहाँ हामीलाई साथीले अनुरोध गर्नुभएछ हामी यही कुराबाट बिट मारौँ जस्तो लाग्यो
आजको छलफल रमाइलो भयो र सूचनाको फेरि हामी एक स्वरले भनौँ सूचनाको यो अन्तर्राष्ट्रिय दिवसलाई हामीले सार्थक बनाऊँ र शान्तिपूर्ण र न्यायपूर्ण र समावेशी समाजको लागि सूचनाको हक अपरिहार्य छ भन्ने आवाजलाई बुलन्द गरौँ धन्यवाद
सूचनाको हक सम्बन्धी तयार पारिएको आजको पडकास्ट कस्तो लाग्यो यहाँहरूको केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको टेलिफोन नम्बर 01-410-2022 र इमेल freedomforum@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु नमस्कार